بسم الله الرحمن الرحیم. محترم عزیزان گرامی، آج کل طالبان سے مذاکرات کا شوشہ بہت عروج پر ہے، اور جو جدید ترین باتیں، تازہ ترین باتیں آپ تک میڈیا کے ذریعے میں پہنچ رہی ہیں، ان میں سے ایک یہ ہے کہ طالبان نے انکار کر دیا ہے کہ ہم آئین کے دائرے میں مذاکرات کے حق میں نہیں ہیں، بلکہ ہم اگر مذاکرات کریں گے تو قرآن اور سنت کے دائرے میں کریں گے. میں بارہا یہ کہتا رہا ہوں کہ طالبان سے مذاکرات اپنے منطقی انجام تک اگر پہنچیں تو ریاست کے ہاتھ کچھ نہیں آتا، صرف ٹائم کا ضیاع اور طالبان کو موقع دینا ہے. آپ ذرا غور کیجئے گا، وہ طالبان جنہوں نے اس سے پہلے ہزاروں بے گناہوں کا خون بہایا اور علم بلند کیا اسلام کا، نام استعمال کیا اسلام اور قرآن کا، شریعت محمدی کا، صوفی محمد کی شریعت ہو یا ملا فضل اللہ کی، سوات میں نافذ ہونے والے قوانین ہوں شریعت کے یا پھر آپ کے وزیرستان اور باقی علاقوں میں جو وہ نعرے لگا رہے ہیں. آپ جب طالبان کے نیچر پر غور کرتے ہیں تو آپ محسوس کرتے ہیں کہ طالبان کے اوپر جو پاکستان کے اندر طالبان ہیں، ٹی ٹی پی، تحریک طالبان پاکستان، ان کے پیچھے عالمی طاقتیں موجود ہیں، ان کو باقاعدہ فنڈنگ ہو رہی ہے، ان کو باقاعدہ بیرونی دنیا سے پیسے مل رہے ہیں، ڈالرز مل رہے ہیں، جدید ترین اسلحہ مل رہا ہے، ان کے پاس پیسوں کی کسی طرح کی کوئی کمی موجود نہیں ہے. ایسی صورتحال میں جب آپ بچوں کی طرح سے مذاکرات پر زور دیتے جائیں گے تو ان مذاکرات کا نتیجہ کیا ہے؟ کیا آپ سمجھتے ہیں کہ ان مذاکرات کے نتیجے میں وہ لائن پہ آ جائیں گے اور آپ کو قبول کر لیں گے؟ وہ اس وقت آپ کے آئین خلاف لڑ رہے ہیں، وہ کہہ رہے ہیں کہ بھئی یہ آئین غیر اسلامی آئین ہے، وہ اس ریاست کو ایک اسلامی ریاست کے طور پر، مسلمان ریاست کے طور پر قبول کرنے کو تیار نہیں ہے، جبکہ آپ کے آئین میں یہ لکھا ہوا ہے کہ پاکستان وہ سٹیٹ ہے جس میں قرآن اور سنت سے متصادم کسی قانون کی گنجائش نہیں ہے اور کوئی قانون سازی نہیں ہوگی. لیکن طالبان اس بات کو نہیں مانتے، ان کے پیچھے عالمی طاقتیں ہیں، اور پھر اس وقت وہ پہاڑوں میں ہیں، وہ ٹھنڈے علاقوں میں ہیں جہاں پر برفباری ہو رہی ہے، جہاں پر بارش ہو رہی ہے، اس وقت ان کو ریسٹ کی ضرورت ہے، ری شفلنگ کی ضرورت ہے، اپنی فورسز کو دوبارہ سے منظم کرنے کی ضرورت ہے. ابھی چند دن پہلے جب کمیٹیوں کی میٹنگ ہوئی، دو دن پہلے، اور اس کمیٹی کی میٹنگ میں، کمیٹیوں کی میٹنگ میں طالبانی کمیٹی کی طرف سے یہ بات سامنے آئی کہ آپ ان ایجنسیز میں جہاں جہاں آپ کے فوجی چیک پوسٹ ہیں وہ ہٹا دیں تاکہ طالبان آسانی سے نقل و حرکت کر سکیں. تو اس کا مطلب کیا ہے؟ اس کا مطلب یہی ہے کہ وہ اپنی جگہ چینج کرنا چاہتے ہیں، وہ اپنے آپ کو دوبارہ منظم کرنا چاہتے ہیں، وہ اپنے آپ کو، اپنے لوگوں کو محفوظ کرنا چاہتے ہیں، وہ نئے سرے سے اپنے آپ کو منظم کرنا چاہتے ہیں تاکہ بھرپور طاقت کے ساتھ آپ کے مقابلے میں کھڑے ہوں. وہ کبھی بھی آپ کے حق میں نہیں ہیں، وہ کبھی بھی آپ کی ریاست کے حق میں نہیں ہیں. جن کا لیڈر لال مسجد کے امام جیسے لوگ ہوں، جن کی اپنی سوچ فکر کا پیمانہ اور اندازہ آپ بڑی آسانی سے دیکھ سکتے ہیں اس کی گفتگو سن کے، ان کے بیانات سن کے، ان کے ٹی وی کے اندر جو ان کے کمنٹس آتے ہیں، ان کمنٹس کو سن کے کہ ان کی اپروچ کیا ہے. طالبان کو ایسے لیڈرز ملے ہوئے ہیں اور طالبان خود اس نیچر کے لوگ ہیں. اس نیچر کے ساتھ وہ کبھی بھی آپ کی ریاست کو تسلیم نہیں کرتے، کبھی بھی تسلیم نہیں کریں گے. آپ چاہے کتنی بھی کوشش کر لیں، ان مذاکرات کا نتیجہ یہ ضرور نکل سکتا ہے کہ تھوڑا سا ان کو ٹائم مل جائے اور آپ بھی لوگوں کو دھوکہ دے سکیں کہ ہاں ہم مذاکرات کر رہے ہیں، سیز فائر ہو گیا ہے، جبکہ یہ سیز فائر نہیں ہے کہ کبھی کوچہ رسالدار میں خود کش حملہ ہو اور وہاں پر بے گناہوں کو مارا جائے، کبھی ٹارگٹ کلنگ کے ذریعے سے آپ کے اکابر، آپ کے علماء اور آپ کے جوانوں کو شہید کیا جائے، کبھی بم دھماکوں کے ذریعے سے آپ کو متاثر کیا جائے. دوسرے لفظوں میں یہ سلسلہ بھی جاری رہے گا खुदकुश हमले भी जारी रहेंगे, बम धमाके भी जारी रहेंगे, टारगेट किलिंग भी जारी रहेगी और उधर से मुज़ाकरात भी जारी रहेंगे। ये वो निफाक है जिसको समझने की जरूरत है। चाहे वो इमरान खान हो, चाहे वो नवाज शरीफ हो, चाहे वो कोई और, अब निफाक की सियासत नहीं चल सकती। अब ये नहीं हो सकता कि हम तालिबान को गुड और बैड में तब्दील करके, तकसीम करके ये कहें कि ये अच्छे तालिबान हैं, वो बुरे तालिबान हैं। नहीं, जो आईन को नहीं मानता हमें कहना पड़ेगा कि ये आईन के बागी हैं, और आईन के बागी के खिलाफ आईन कहता है कि आपको असलाह और अपनी पूरी कुव्वत को इस्तेमाल करना चाहिए। हम पाकिस्तानी हैं, पाकिस्तानी होने की हैसियत से हमारा हक है कि हम अपनी रियासत को बचाएं। अपनी रियासत को किन लोगों से बचाएं? जो लोग पाकिस्तान के अंदर बेगुनाहों को ज़िबा करते हैं उनसे बचाएं। वो कौन सी शरीयत की बात करते हैं? ये वो शरीयत जिसमें गले काटना फर्ज है, वो शरीयत जिसमें बेगुनाहों को अगवा करना और बड़ी बड़ी रकमें वसूल करना ये दीनदारी है, वो शरीयत जिसमें इस कौम की बहु बेटियों, माओ और बच्चों को बाजारों में बमों का शिकार करके, खुदकुश हमलों का शिकार करके सैकड़ों की तादाद में उनके जिस्मों के चीथड़े उड़ा दिए जाएं और कहा जाए ये शरीयत है? वो शरीयत जिसमें आप स्कूलों को, इल्म के मराकिज को तबाह करें? वो शरीयत जिसमें आप हर वो गुनाह करें जिससे कुरान ने रोका है? क्या कुरान और सुन्नत की तालीम यह है? कुरान और सुन्नत ने इस तरह से अपने निफाज की दावत दी है? रसूल करीम के दौर में तो ऐसी कोई मिसाल नहीं मिलती, रसूल करीम की सुन्नत में तो ऐसी कोई मिसाल नहीं मिलती। कुरान करीम ने तो इस तरह की किसी भी जोर जबरदस्ती की इजाजत नहीं दिया है। कुरान तो यहां तक कहता है कि ला इकराह फिद्दीन, दीन में जबर नहीं है, हर एक को आजादी है, वो आजादी के साथ अपने रस्ते का इंतखाब करे। अल्लाह ने अगर जबर करना होता तो दुनिया में मौजूद 7 अरब लोगों को जबरी तौर पर मुसलमान बना देता। उसने इख्तियार देकर भेजा है, फैसला वो आलम आखिरत में करेगा। मुल्ला को किसने इजाजत दी है कि वो जबर के जरिए से वो तालिबानी शरीयत नाफिज करे दुनिया के अंदर, पाकिस्तान के अंदर, जिसको दुनिया की कोई अकल सलीम तस्लीम नहीं करती? लिहाजा हमारी फौज को भी इस हवाले से चुकन्ना रहना पड़ेगा। बाद लोग कहते हैं कि जो तालिबान मुजाकिरात की मुखालफत करते हैं वो फौज को तालिबान से लड़ाना चाहते हैं। नहीं, ऐसी बात नहीं है। तालिबान हथियार डाल दें, तालिबान रियासत को तस्लीम कर लें, तालिबान रिक तस्लीम कर लें हुकूमत की, तालिबान आईन को मान लें, तालिबान कानून को मान लें, कोई उनको उनसे फौज को नहीं लड़ाता, फौज को उनसे लड़ाने के लिए कोई तैयार नहीं है। लेकिन अगर कोई आपके मुल्क को नुकसान पहुंचाता है, आपकी रियासत को नुकसान पहुंचाता है, तो फिर रियासत की हिफाजत के जिम्मेदार इदारों की ये कानूनी जिम्मेदारी बनती है, जितना बजट उन पर खर्च होता है उसका ये तकाजा है कि वो खुद ऐसी तमाम बागी कुव्वतों को कुचलें और पूरी ताकत के साथ कुचलें, ये उनका फर्ज बनता है। हम अकल और मंतिक की दावत देते हैं, हम इस्तदलाल की दावत देते हैं, हम कहते हैं सोच समझ कर दलील के साथ बात करो, हम कहते हैं शरीयत के निफाज की बात करो, लेकिन शरीयत की निफाज की बात तरबियत के जरिए से, आगही के जरिए से, बेदारी के जरिए से, दोष धांधली, धोखा, जबर, तशद्दुद, कत्ल, अगवा और बम धमाकों के जरिए से नहीं। ये शरीयत नहीं है, ये बर्बरियत है, ये शरीयत नहीं है, ये दरिंदगी है, ये इस्लाम नहीं है, इस्लाम के मुंह पर तमांचा है, ये दीन नहीं है, बेदीनी है। ये जो खुदकुश हमले होते हैं, बाज़ोकात बाद मौलवी साहिबान, मुल्ला साहिबान कहते हैं कि ये तालिबान ने नहीं किया। तालिबान ने नहीं किया, किसने किया है? क्या कोई ईसाई आया था? क्या कोई हिंदू आया था? क्या कोई सिख आया था? ये जो खुदकुश हमलों का पीछे बैकग्राउंड है वो क्या है? जन्नत में जाने का शॉर्टकट रास्ता, ये रास्ता किसने दिखाया? अमरीकियों ने या फिर मुल्लाओं के मदरसों ने? यह रास्ता किसने दिखाया? उन दहशतगर्दों ने जो बच्चों को बहला फुसलाकर इस राह पे लगाते हैं, या फिर किसी और मुल्क ने? हम ये समझते हैं और बहुत अच्छी तरह से समझते हैं कि पीछे अमेरिका है, लेकिन इस्तेमाल कौन हो रहा है? आपके इसी मुल्क के मदरसे, आपके इसी मुल्क के मुल्ला जो डॉलर लेते हैं और अपने बेगुनाह बच्चों को, लोगों के बच्चों को अमरीकी मफादात और सऊदी मफादात के लिए कुर्बान करते हैं। इसलिए ये मुज़ाकरात किसी भी सूरत में कामयाब नहीं होंगे। अभी उनको टाइम चाहिए, वो ये टाइम गेन कर रहे हैं اور اس کے بعد جب ان کو تھوڑا سا ریلیف ملے گا تو یہ نئے سرے سے حملے شروع کریں گے, اور ادھر سے شیعہ کشی کا سلسلہ بھی جاری رہے گا. اور اگر نواز شریف صاحب کی حکومت کو شیعہ کشی نظر نہیں آتی, نواز شریف صاحب کی حکومت کو شیعوں کے خلاف ان کے اقدامات نظر نہیں آتے, بے گناہ لوگوں کے خلاف ان کے اقدامات نظر نہیں آتے, ان کو وہ پاکستانی نہیں سمجھتے, تو ان کو بھی اپنے موقف کا کھل کر اظہار کرنا چاہیے اور بتا دینا چاہیے کہ بھئی شیعوں کو مارنے سے ہمیں کوئی فرق نہیں پڑتا, باقیوں کو نہ مارو. ورنہ آپ کو منہے سے سربراہ ریاست یہ دیکھنا چاہیے کہ پاکستان میں اگر کوئی مظلوم کتا بھی مرتا ہے تو یہ آپ کی ذمہ داری ہے کہ اس کتے کی جان کی حفاظت کریں, چاہے کہ کوئی ہندو مرے, کوئی عیسائی مرے, کوئی دیوبندی عالم مرے, کوئی بریلوی عالم مرے, کوئی شیعہ مرے, یہاں پر آپ کی ذمہ داری بنتی ہے. اس لیے ان مذاکرات کا کوئی انجام نہیں ہے, ان مذاکرات کے نتیجے میں قوم کے ہاتھ میں ذلت کے علاوہ کچھ نہیں آتا, ریاست کو بھی ذلت اٹھانی پڑے گی. ایک ہی رستہ ہے کہ وہ پوری قوت کے ساتھ میدان میں اتریں, پوری قوت کے ساتھ ان باغیوں کا سر کچل دیں, اسی طرح جس طرح سے آپ کے آبا و اجداد نے کیا ہے, آپ کے اکابر نے کیا ہے. میں اس تفصیل میں نہیں جانا چاہتا, ٹائم نہیں ہے, لیکن اس کے علاوہ آپ کے پاس کوئی رستہ اور کوئی سلوشن موجود نہیں ہے. آج پاکستان ایک دوراہے پر ہے, یا آپ ریاست کو بچائیں, اس ملک کو بچائیں, امریکیوں سے بھی بچائیں, سعودیوں سے بھی بچائیں, سلفیوں سے بھی بچائیں, دہشت گردوں سے بھی بچائیں, اور تکفیریوں سے بھی بچائیں, یا یہ ہے رستہ, یا پھر اپنی پوری ریاست کو ان کے حوالے کر دیں اور آپ جا کے گھر بیٹھ جائیں. تیسرا کوئی رستہ موجود نہیں ہے, اور یہ مذاکرات ڈھونگ ہیں, اس ڈھونگ کا نتیجہ کچھ بھی نہیں ہے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.